لا يصدعون عنها ولا ينزفون. اس شراب کی خاصیت یہ ہوگی کہ لا يصدعون عنها ولا ينزفون، اس سے ان کو درد سر نہ ہوگا، نہ اس سے ان کو درد سر ہوگا اور نہ اس سے عقل میں فطور آئے گا. یعنی دنیا کی جو شراب ہیں اس کے تذکرے میں دو خامیاں بڑی بڑی ہیں، ان دو خامیوں کا وہاں سے تذکرہ ہٹا دیا کہ یہ دو چیزیں وہاں نہیں ہوں گی، کہ نہ اس کی وجہ سے نشہ اترنے کے بعد درد سر کی تکلیف بھی نہیں ہوگی اور نہ اس کی وجہ سے نشہ آئے گا، دونوں میں سے کوئی بھی چیزیں نہیں ہوں گی. وفاکہتن، پینے کا تذکرہ ہو گیا. آگے کہتے ہیں کھانے کے لیے وفاکہتن مما یتخیرون، اور پھل اور میوے جن کو وہ پسند کریں گے، جو میوے وہ پسند کریں گے وہ میوہ فوراً وہاں موجود ہوگا. ولحم طیر مما یشتہون، اور پرندوں کا گوشت جو ان کو مرغوب ہوگا. پرندوں کا گوشت، یعنی بعض روایتوں میں اس کا تذکرہ یہ ملتا ہے کہ انسان کو جنت میں خواہش ہوگی کہ فلانے پرندے کا گوشت مجھے مل جائے، یا کوئی پرندہ اڑتا ہوا ہوگا اور اس کو خواہش ہوگی کہ یہ پرندے کا گوشت کھا لو، وہ فوراً ہی وہ پرندہ بھنے ہوئے گوشت کی شکل میں وہاں پر موجود ہوگا، وہ اس کو کھا لے گا. اور بعض روایتوں میں یہ بھی تذکرہ ملتا ہے اسے کہ جنت کی نعمتیں ایسی نہیں ہوں گی جو ختم ہوں، اللہ تعالیٰ نے ایک خاصی انداز سے ان کو بنایا ہوگا کہ جیسے ہی وہ اس پرندے کو کھائے گا وہ ختم نہیں ہوگا، وہ کھاتا رہے گا لیکن وہ ختم نہیں ہوگا. آخر میں جب وہ کھا کر فارغ ہوگا وہاں پیٹ بھرنے کا تو مسئلہ ہوگا ہی نہیں، اس لیے کہ جب انسان کھائے گا تو پیٹ بھرنے کے لیے کھائے گا ہی نہیں، بلکہ قرآن نے اس کو فاقیہ ہی کہا، مطلب یہ کہ وہ صرف تلذذ ہی کے لیے کھائے گا. تو جب وہ کھائے گا لذت حاصل کرنے کے لیے، اب کھا لیا، کھانے کے بعد وہ فارغ ہوگا لیکن وہ کھانا ویسا کہ ویسا ہی موجود ہے، اس کے بعد جب وہ کھا کر فارغ ہو گیا تو دوبارہ وہ پرندہ پرندے کی شکل میں بن کر دوبارہ اڑتا ہوا دوبارہ اڑنے لگ جائے گا، اور گویا وہ گوشت جس طرح تھا اسی طرح رہا، کہیں ختم نہیں ہوا. اور جس طرح غیر مسلمین مختلف سوالات کیا کرتے تھے، تو بعضوں نے آپ صلی اللہ علیہ وسلم سے سوال کیا امتحان لینے کے لیے، یعنی گویا یہ مقصد تھا کہ اب یہاں پر اس طرح کوئی تذکرہ کیا جائے کہ آپ صلی اللہ علیہ وسلم کو جواب نہ آئے، کہ انہوں نے یہ سوال کیا کہ جنت میں جب کھائیں گے تو کھانے کے بعد وہ غلاظت کہاں جائے گی، پخانہ کہاں جائے گا. اگر یہ کہیں کہ جنت سے نکلنا پڑے گا تب بھی مشکل ہے، اگر یہ کہیں کہ جنت میں ہوگا اس کا مطلب ہے وہاں بھی غلاظت ہوگی. تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جنتی جب کھا لے گا تو کھانے کے بعد اس کو ڈکار آئے گی، اور وہ ڈکار ایسی ہوگی کہ اس میں قسم کی بدبو نہیں ہوگی بلکہ اس میں خوشبو آتی ہوگی، اور اس ڈکار سے اللہ تعالیٰ ایسا انتظام کر دے گا کہ اس کا جتنا کھانا تھا وہ تمام کے تمام ہضم ہو گیا، اب دوبارہ اس کا پیٹ خالی ہے، مطلب یہ ہے کہ اگر وہ اور کھانا چاہے تو اور کھائے گا، اور جتنا بھی کھائے گا اس کا پیٹ بھرے گا نہیں. یہ ہے ولحم طیر مما یشتہون. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت ہے، حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جنت میں بڑے بڑے پرندے ہوں گے، اور انسان جب خواہش کرے گا ان کو کھانے کی وہ پرندے بہت ہی بڑے ہوں گے، جیسا کہ اونٹ ہوتے ہیں اس طرح کے بڑے بڑے سائز کے پرندے ہوں گے. ابو بکر رضی اللہ تعالیٰ عنہ وہاں موجود تھے، روایت بیان کرنے والے حضرت حذیفہ رضی اللہ عنہ، ابو بکر رضی اللہ تعالیٰ عنہ وہاں موجود تھے. انہوں نے آپ صلی اللہ علیہ وسلم سے عرض کیا کہ یا رسول اللہ وہ تو بہت اچھے ہوں گے، تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اس کا کھانے والا زیادہ اچھا ہوگا، کہ اس کا کھانے والا زیادہ اچھا ہوگا. اور ایک بہت اچھا موقع ابو بکر رضی اللہ تعالیٰ عنہ کے لیے آیا کہ ابو بکر رضی اللہ تعالیٰ عنہ سے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم بھی ان لوگوں میں سے ہوگے جو اس گوشت کو کھاؤ گے، اور وہی تذکرہ آیا کہ اس گوشت کو جب انسان کھانا چاہے گا تو وہ بھن کر اس کے سامنے تیار ہو جائے گا، اور جیسے ہی وہ کھا کے فارغ ہوگا تو وہ دوبارہ پرندہ بن جائے گا اور اڑنے لگ جائے گا. وَلَحْمِ طَيْرٍ مِمَّا يَشْتَهُونَ، اور پرندوں کا گوشت جو ان کو مرغوب ہوگا. وَحُورٌ عَيْنٌ كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ، اور ان کے لیے گوری گوری بڑی آنکھوں والی عورتیں ہوں گی. كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ، جیسے پوشیدہ رکھا ہوا موتی، مطلب یہ ہے کہ صفائی ستھرائی کے لحاظ سے جس طرح کے ایک موتی ہوتا ہے جب سمندر کے اندر وہ ایک چیز کے اندر سیپی کے اندر جب محفوظ ہوتا ہے تو جس طرح وہ ہر طرح کی گرد و غبار وغیرہ اور ہر طرح کی چیزوں سے صاف ہوتا ہے، اسی طرح وہ محفوظ اور صاف ہوں گی. كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ، جیسے پوشیدہ رکھا ہوا موتی. جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ، یہ ان کے اعمال کے صلے میں ملے گا، یہ جو کچھ ان کو ملے گا ان کے اعمال کے صلے میں ملے گا. یہاں بھی قرآن کا ایک عجیب انداز ہے کہ کہیں تو اللہ تعالیٰ نے اصحاب السابقین کے جب تذکرہ آیا تو ان کی نعمتوں کا تذکرہ کر دیا، اور نعمتوں کے تذکرے کے بعد پھر یہ بھی کر دیا کہ ان کو کیوں ملے گا، ان کے اعمال کے صلے میں ملے گا. اصحاب الیمین کا تذکرہ آتا ہے، اصحاب الیمین کے لیے یہ نہیں کہا کہ کیوں ملے گا، بس وہاں خاموشی ہے. ये नहीं बताया गया कि उनके आमाल के सिले में मिलेगा, इसलिए कि उनको जो मिलेगा वो फजल खुदावंदी ही से मिलेगा, उन्होंने कोई ऐसे आमाल ज़्यादा किए ही नहीं होंगे कि उनको ये कहा जाए आमाल के नतीजे में। और साबिकीन के भी ज़ाहिर आमाल तो ऐसे नहीं हैं, लेकिन साबिकीन ये वो लोग थे जो अपने आमाल के ज़रिए से अल्लाह की रहमत हासिल करने की कोशिश ज़्यादा किया करते थे, तो इनके लिए एक बड़ा इनाम ये दिया गया कि इनको गोया एक बड़ी सर्टिफिकेट ये दी गई कि तुम्हारे आमाल के नतीजे में तुम्हें यह दिया जा रहा है, जज़ाम बिमा कानू यअमलून। अस्हाबुल यमीन के लिए इस तरह का कोई तस्करा नहीं मिलता, लेकिन फिर अस्हाबुल मशअमा बाएँ वाले जो हैं उनके तस्करे में फिर दोबारा आ जाएगा कि क्यों इनको ये दिया जाएगा। इसलिए कि जब किसी को इनाम दिया जाता है, किसी को कोई हदिया दिया जाता है, तो उसके लिए ये बताना ज़रूरी नहीं होता कि मैं इस वजह से दे रहा हूँ कि तुमने मेरे लिए किया था, बस ठीक है इनाम दे दिया। लेकिन जब किसी को मारा जाता है, किसी को तकलीफ दी जाती है, तो उसमें वजह बताना ज़रूरी है। इसलिए अल्लाह ताला ने जब असहाब शिमाल के उनकी सज़ाओं का तस्करा किया तो साथ में ये भी बता दिया कि इस वजह से उनको ये होगा इसलिए कि उन्होंने ऐसे अमाल किए थे, ताकि किसी को किसी तरह का शुबा ना हो कि कोई जुल्म का शायबा पैदा हो या इस तरह के इसने इन किस वजह से अल्लाह ताला उन पर इस तरह की सज़ाएं नाफिस करेगा। तो अल्लाह ताला ने साफ साफ बता दिया किसी को अल्लाह की तरफ जुल्म की निस्बत करने का मौका ना मिले। आगे इन्हीं का तस्करा है, असहाबुल ये साबिकीन का तस्करा ही पूरा हो रहा है। अल्लाह ताला फरमाते हैं जज़ाअम बिमा कानू यअमलून, ये उनके आमाल के सिले में इनको मिलेगा। ला यस्मऊना फीहा लगवा वला तस्मीमा, वहाँ ला यस्मऊना फीहा लगवन, यानी कोई किस्म के लघु कलाम। दुनिया में इंसान मुख्तलिफ किस्म के लघु कलाम ऐसी बातें सुनता है जिससे इंसान को कोई तकलीफ पहुँच जाती है, किसी ने कुछ कह दिया, किसी ने कोई बुरा भला कह दिया, तो वहाँ पर कोई लघु कलाम, कोई बेहूदा बात, इस तरह की कोई बात होगी ही नहीं, बल्कि क्या होगा, इल्ला क़ीलन सलामन सलामा, सिर्फ इतना ही होगा कि सलाम ही सलाम की आवाज़ हर तरफ से आती होगी, या फिर ये कह दिया जाए कि हर तरफ से जो भी बातें होंगी सलामती वाली ही बातें होंगी। वो अपने दोस्तों से बात करेगा, वो भी सलामती वाली बातें होंगी। किसी को किसी के खिलाफ बात करना, किसी के खिलाफ कोई किसी को कोई तकलीफ़ पहुंचाना, किसी की बुराई करना, इस तरह की कोई चीज़ होगी ही नहीं जन्नत में, बल्कि वो तमाम के तमाम एक शख्स की तरह, जैसे एक शख्स अपने बारे में अच्छाई चाहता है, इसी तरह हर शख्स हर एक दूसरे के बारे में अच्छाई चाहेगा। बाज़ों ने कहा कि सलामन सलामा, ये जन्नत में जो सलाम होगा, सलामती वाली बातें तो हैं, लेकिन सलाम भी मुख्तलिफ किस्म के सलाम होंगे। एक तो सलाम होगा जो आम मोमिनीन एक दूसरे को सलाम किया करेंगे, आम मोमिनीन एक दूसरे को सलाम करेंगे, और एक सलाम होगा जो फरिश्तों को अल्लाह ताला हुक्म देगा कि जाओ उनको जाकर सलाम करो, और बाज़ रिवायतों में उसकी तफसील आती है कि फरिश्तों से अल्लाह ताला कहेगा जाओ उनको जाकर सलाम करो अहले जन्नत को। फरिश्ते इश्काल करेंगे यानी सवाल करेंगे कि हम आपके बेहतरीन बंदे हैं और हम उनको जाकर सलाम करें, आप हमें हुक्म दे रहे हैं कि उनको जाकर सलाम करें, तो अल्लाह ताला कहेगा नहीं, उन्होंने मेरे लिए ये मेहनतें उठाई हैं, ये मुशक्क़तें उठाई हैं, इसलिए तुम जाकर उनको सलाम करो। फरिश्ते जाकर उन अहले जन्नत को जाकर सलाम करेंगे, तो फरिश्तों की जानिब से सलाम होगा। और सबसे बड़ा सलाम जिसको कुरान करीम में बयान किया गया कि सलामुन क़ौलम मिन रब्बिर रहीम, सलाम कहा जाएगा रब रहीम की जानिब से, गोया अल्लाह की तरफ से भी सलाम किया जाएगा, वो सबसे बड़ी नेमत होगी मुसलमानों के लिए। एक तो अल्लाह ताला की रजामंदी का उतरना, वो बड़ी नेमत होगी, और ये बार बार जो अल्लाह की तरफ से जो सलाम कहा जाएगा वो सलाम, ये एक बड़ी नेमत होगी। इसलिए तीन किस्म के सलाम जन्नत में होंगे, मोमिनीन के आपस में, और फरिश्तों की जानिब से सलाम, ज़ाहिर है कि वो उससे बढ़कर है, और अल्लाह की तरफ से सलाम, वो सबसे बढ़कर होगा।